सीधा प्रश्न को सीधा उत्तर कार्यक्रम तो बहस हर एक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 मेगाहर्ज मा हेलो वेरी गुड मर्निंग नमस्कार हार्दिक स्वागत है यहाँ संपूर्ण यह राष्ट्रीय गीत बाट आज कार्यक्रम को शुभारंभ करें धेरैलाई लाग्न सक्छ अचम्म खास गरी विभिन्न विषय में हमी चर्चा गर्छौं यहाँ सबले म हार्दिक स्वागत करना चाहूँ कार्यक्रम बस्त मनोरव राजधानुक उपस्थित भइसकेको छु आज को तातो बहस लिएर र आज को तातो बहस में हमी राष्ट्रीय गीत बजिरहँदा मन अत्यंत भावुक बन्यो र मन चौड़ा बनाएर कार्यक्रम को शुभारंभ करने मन लाग्यो थाहा छ तपाईहरुलाई आज जनयुद्ध दिवस एकातिर मनाइरहनु भएको छ भने अर्कोतिर देश को बारे में नेता बोल्न सक्नुहुन्न वास्तवमै दुखद कुरा तपाईहरुको माझमा गरिरहँदा नेपाल भारत का कयौं सीमा मिचिएका छन् तराई क्षेत्र आज चाहिँ सुस्ताखि कञ्चनपुर का विभिन्न क्षेत्र अहिले पनि भूभागहरू अतिक्रमण परेका छन् पछिल्लो समय मैले राष्ट्रिय नेताहरूसँग कुराकानी गरे तपाईहरू सबैलाई म जानकारी गराउन चाहन्छु गृहमन्त्री देखि लगायत परराष्ट्र मन्त्रीलाई मैले फोन गरेको थिए उहाँको टेलिफोन अफ छ सुदूरपश्चिमका हस्ती जो नेताहरू हुनुहुन्छ उहाँहरूले सिडिओ साहबलाई हामीले पत्राचार गरिसकेको र सिडिओ साहबलाई केन्द्रबाट गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट पत्र प्राप्त भइसकेको छ भन्ने जानकारी मलाई गराउनु भएको छ भीम रावलजीले यस विषयमा रहेर म फर्स्ट कुराकानी गर्न खोज्दैछु यतिखेर कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीसँग म कुराकानी गर्ने प्रयास गरिरहेको छु खास गरी कञ्चनपुरको दक्षिणी क्षेत्र यतिखेर चाहिँ भारतीय पक्षबाट एकलौटी रूपमा चाहिँ भनौँ न ट्रेन्ज बनाइरहेको छ त्यस विषयमा पनि उहाँहरूले किन ध्यान दिनु भएन र धमाधम उहाँहरूले चाहिँ कञ्चनपुरको पुनर्वास क्षेत्र डोके बजार क्षेत्रमा आफ्नो एकलौटी क्षेत्रमा उहाँहरूले बनाइरहँदा कञ्चनपुर प्रमुख जिल्ला अधिकारीको ध्यान गएन भीम रावलजीले भनेकै शब्दलाई मैले लिएको छु मैले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले भनिसकेको छु नवराजी तपाईँले स्टुडियो साहबलाई एकपटक बुझिदिनुहोस् भन्नुभएको छ भने एनपी साउदलाई मैले फोन गर्दा उहाँले त्यहाँको विस्तृत विवरण मलाई बुझाउनुहोस् र बताउनुहोस् पठाउनुहोस् र म त्यो केन्द्रमा पठाउँछु भनेर उहाँले भन्नुभयो कि वास्तवमै हाम्रा नेतालाई यस विषयमा चिन्ता छैन त नेपालको राष्ट्रियता नेपाली भूमिप्रति उहाँहरूलाई नतमस्तक र चिन्तन बनाउन सकेन त यस विषयमा रहेर कुराकानी गर्छु फर्स्ट अफ अल कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी यतिखेर हामीसँग हुनुहुन्छ उहाँलाई म वेलकम गर्न चाहन्छु स्टुडियो साहब यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा यो मैले राष्ट्रिय गीतबाट आज कार्यक्रमको शुभारम्भ गरिरहेको छु खास गरी विशेष परिस्थितिमा हामी विभिन्न विषयमा कुराकानी गर्छौँ स्टुडियो साहब कञ्चनपुरको दक्षिणी क्षेत्रको विषयमा गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट तपाईँलाई पत्र आएको भन्ने कुरा भीम रावलजीले मलाई जानकारी गराउनु भएको छ पत्र पुग्यो पुगेन फर्स्ट अफ अल यहाँले जानकारी गराइदिनु स्टुडियो साहब
परराष्ट्र मन्त्रालयबाट आएको होइन त्यहाँको जुन वस्तुस्थिति थियो त्यस सम्बन्धमा यथार्थ विवरण हामीले चाहिँ नै माथि जाहेर गरेका थियौँ गृह मन्त्रालयमा
हजुर हजुर हजुर
र गृह मन्त्रालयले चाहिँ नै अब यो डिप्लोमेटिक वेबाट जानुपर्ने विषय भावनाले अन्तर्राष्ट्रियले हेर्ने भयो नि त
गृह मन्त्रालयबाट कुनै तपाईँलाई पत्र आएको छ कि छैन स्टुडियो साहब भीम रावलजीले त गृह मन्त्रालय र परराष्ट्र मन्त्रीज्यूलाई मैले भनिसकेका छु नवराजी तपाईँ एकपटक स्टुडियो साहबलाई सोध्नुहोस् पत्र पुग्यो कि पुगेन त्यो काम तुरन्त रोक्नुपर्छ भनेर उहाँले भन्नुभएको थियो पत्र पुगेको छ कि छैन स्टुडियो साहब
सुन्नु न त्यो यसो छ, गृह मन्त्रालयले चाहिँ नै परराष्ट्रलाई, तपाईँको नाति विभागलाई, भौतिक योजना मन्त्रालयलाई आवश्यक कार्यका लागि भनेर लेखेको हो कि होइन, अनि त्यो लेखिसकेपछि त्यसको लेखेको जानकारी हामीलाई आएको हो कि त्यसपछिको
के भनेर आएको छ सर, अलिकति जानकारी गराउन न। सुदूरपश्चिममा यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ, धेरै लोकप्रिय कार्यक्रममा तपाईँ हुनुहुन्छ।
यसरी चाहिने सिमानामा उसले भारतीय पक्षबाट राष्ट्र निकुञ्जको आफ्नो निकुञ्जको उसमा चाहिने तारबार गर्न लागेको होइन, अनि टेन्सन पनि खन्न लागेको हुनाले यस सम्बन्धमा चाहिँ नि अब यो द्विपक्षीय सहमति सहको समन्वय हुनुपर्ने।
कति दिन भयो सर सिडियो साहब पत्र आएको?
पत्र आएको यो चाहिँ भनेपछि लगभग 8-9 दिन जति भयो।
अनि 8-9 दिनसम्म पनि काम रोकिएन, उहाँहरूले धमाधम काम गरिसक्नुभयो, हाम्रो भनौँ न त्यसको लिडिङ नभए हो कि हामीले द्विपक्षीय रूपमा त्यो वार्ता गर्न सकेनौँ कि, तपाईँ पुग्नुभयो कि भएन, एकपटक आउनुभयो सर त्यसपछि फेरि फर्केर आउनु भएन, किन यो पत्र डिप्लोमेटिक रूपमा तपाईँहरूले कसरी यसलाई चाहिँ कूटनीतिक रूपमा कसरी मिलाउँदै हुनुहुन्छ त, यसलाई कसरी तपाईँले सल्भ डाउन गर्दै हुनुहुन्छ?
अफिसर लेभलमा होइन भइसकेपछि अब माथि हामी कुरा गर्छौँ र त्यहाँबाट चाहिँ कुनै निर्देशित निकास नहुन्जेलसम्म रोक्नु पर्यो भनेर रोकाएको पनि हो हामीले।
खै त रोकिएन त सिडी साहब, फेरि काम धमाधम भयो।
त्यसपछि चाहिँ हामीले माथि लेखेर पठायौँ होइन, माथिबाट अब गृह मन्त्रालयबाट परराष्ट्र मन्त्रालय लगायत गर्ने कार्यालय लेखेको तुरुन्तै चाहिँ लेखिएको थियो।
अनि सिडु साहब, यो कूटनीतिकमा हामी अलिकति एक्सर्साइज नभएको हो जस्तो, तपाईँलाई पत्र पठाइदियो नेताहरूको चाहिँ भनौँ न काम सक्यो, अर्थात् केन्द्रको काम सक्यो, मैले सचिवज्यूसँग पनि कुराकानी गरेँ, तपाईँलाई म नडाटिकन भन्छु, परराष्ट्रको सचिवले के भन्नुभयो भने मेरो हातमा छैन नवराजी, यो भने परराष्ट्र मन्त्रीकै माता जान्छ भन्न खोज्दा उहाँलाई फोन गर्दाखेरि उहाँको मोबाइल अफ थियो होइन, परराष्ट्र मन्त्री प्रदीप गेवालीजीको, मैले सबैलाई फोन लगाएको यो विषयमा, हिजो पब्लिकको फोन आएपछि मैले चाहिँ यो विषयलाई प्राथमिकतामा राखेको सिडु साहब, तर अहिले हेर्ने हो भने तपाईँको टाउकोमा फालिदिएर उहाँहरू पन्चिन खोज्नुभयो कि, तपाईँले त्यसको भूमिका निर्वाह गर्न नसक्नु भएको सिडियो साहब, के गर्नुपर्ने भयो आम जनताले, हामीले के गर्नुपर्ने भयो भन्नुहोस् त।
यो दुई दिवसीय कुरा भयो क्या, बोर्डरमा उत्पन्न समस्याको कुरो भयो।
हजुर हजुर हजुर,
त्यो हुनाले चाहिँ नि अब हायर लेभलबाट यसको के गर्नुपर्ने भन्ने कुरो त टुङ्ग्याउनु हायर लेभलबाट हुनु पर्यो नि त
होइन,
यहाँबाट हुन
सक्छ सिडियो साहबको हातमा पनि केही छैन भनेर मैले भन्दा हुन्छ
होइन, केही छैन भन्दा पनि हामीले त्यो वस्तुस्थिति चाहिँ जाहेर गऱ्यौँ, हाम्रो लेभलबाट हामीले कुरा गऱ्यौँ,
तर रोकिएन, तपाईँहरूले एकचोटि गर्नुभयो रोकियो तर त्यसपछि रोकिएन।
अब उनीहरूले हामीलाई के भनेका थिए भने हामीलाई चाहिँ के हो भने एम्बेसी थ्रु आउनु पर्यो भन्ने कुरो भने, भन्ने कुरो मैले पनि सुनेको, मलाई त्यो कुरो भनिएन।
भारतीय एसएसबीको एकलौटी दादागिरी भन्ने कुराहरू आएको छ, उहाँहरू सिमानामै आउनु भएको थियो, म अस्ति गएको थिएँ हेर्नु सरलाई, मैले नढाटिकन यो बिहान पख केही नखाइकन पानी बाहेक अरू केही नहालिकन तपाईँलाई म भन्दैछु, राष्ट्रियताको पक्षमा हामी अत्यन्तै कमजोर किन देख्यौँ सिडी साहब?
होइन होइन होइन, यो कमजोर होइन, राष्ट्रियताको सवालमा सबै गम्भीर हुनुपर्छ होइन, हामीले योभन्दा अगाडि पनि पटक पटक थुप्रै घटनाहरूमा हामीले आफ्नो स्ट्यान्ड लिएका छौँ, उहाँहरूसँग कुरा गरेका छौँ होइन, यो मात्रै नयाँ घटना होइन नि त, योभन्दा अगाडि पनि पटक पटक भएको छन्, त्यस कारणले गर्दाखेरि यसलाई पनि हामीले,
तर हाम्रो भूमिका हेर्ने हो सिडियो साहबको व्यक्तिगत भूमिका पुग्या होला सिडियो साहब, मैले क्षमा चाहे बिचमै काटेँ, तपाईँको भूमिका पुग्या होला, तर एक लौटी ढङ्गबाट एसएसपीको त्यहाँ सेक्युरिटी सँगै उहाँहरूले जेसिबी लगाएर धमाधम काम गर्नुभएको छ, फरक यति मात्रै छ, मैले यहाँलाई जानकारी गराएँ, पहिले चाहिँ माटो यतापट्टि फालेको थियो नेपाली पक्षतिर भनौँ न, अलिकति यतातिर उठाइ गरेका थियो, अहिले चाहिँ नालीलाई बिचमा राखेर उता रुखतिर चाहिँ उहाँहरूले चाहिँ भनौँ आफ्नो भूमितिर चाहिँ त्यो माटोलाई फाल्या मात्रै देखिन्छ, फरक यति मात्रै देखिन्छ, अब उहाँहरूले बनाउन पाउने कि नपाउने, तारबार लगाइरहेको छ, ट्रेन्च बनाइरहेको छ, यो बनाउन पाउँछ कि पाउँदैन सिडियो साहब, के छ तपाईँहरूले के बुझ्नु?
यसो हाम्रो कन्सर्न के हो भने तपाईँको बोर्डरमा काम गर्दाखेरि 10 गजा नजिकै कुनै पनि मुलुकले काम गर्दाखेरि एकअर्कालाई असर नपर्ने किसिमले गर्नुपर्ने हुन्छ होइन, सीमा मिचिनु हुँदैन, त्यो हाम्रो 10 गजा मिचिनु हुँदैन भन्ने कुरो त त्यो लेभेनले पनि थाहा पाउने
होइन, त्यही काम हामीले गरे भए के हुन्थ्यो सिडियो साहबलाई एउटा कुरा मैले सोधेँ यहाँनिर, त्यही काम, त्यही खड्डा खन्ने काम, त्यही काम तारबार लगाउने काम र चाहिँ तपाईँको यस्तै किसिमको अभिगत हामीले सेक्युरिटी लिएर जाने हो भने के गर्थ्यो होला भारतीय पक्षले?
होइन, हाम्रो भूमिमा हामीले पनि काम गर्न पाउँछौँ, त्यसमा हाम्रो भूमिमा काम गर्दाखेरि कसैले अब्जेक्सन गर्ने कुरो हुँदैन कि,
नेपाली भूमिमा हेलिकप्टर उडाउँदा त सिडियो साहब, नेपाली भूमिमा हवाई जहाज उडाउँदा त माथिपट्टि हेलिकप्टर उडाउँदा त इन्डियाले ध्यान दिएर पुरा मिडियाले मिडियाबाजी गरेर बन्द गरिदियो, 5 दिनका लागि ल्याएको हेलिकप्टर 2 दिनमै फिर्ता भयो सर धनगढीबाट।
होइन होइन, अब त्यो त्यतापट्टि नजाउँ होइन, त्यो अब आशंकाको भरमा अनुमानको भरमा कुरा गर्ने भन्दा पनि वास्तविकता तथ्यगत कुरो के हो भन्ने कुरोतिर लाग्नुपर्छ होइन, तपाईँले जुन सवाल उठाउनु भयो यस सम्बन्धमा हामीले बेलैमा चाहिँ नै केन्द्रको ध्यान आकर्षण गराएको हो, केन्द्रबाट केही पहल भएको होला भन्ने हामीले पनि लागेको छ, अब त्यसको
थ्याङ्क यू सो मच स्टुडियो साहब, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग कञ्चनपुर जिल्लाका चाहिँ स्टुडियो साहब हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गऱ्यौँ। तपाईँहरू सबैलाई थाहा छ, फेरि एकपटक यो अलिकति प्ले ब्याक हामी अलिकति सङलाई चाहिँ यहाँहरूको माझमा पस्किन चाहन्छौँ। वास्तवमै यो मार्मिक गीत रहँला हामी कहाँ नेपालै नरहे, वास्तवमै नेपालीको अस्तित्व जब यो गीत सुनिसँदा अलिकति लाग्छ पनि। र यसपछि म तपाईँहरूको लागि टेलिफोन खुला गर्छु, किन हाम्रा नेताहरू नतमस्तक छैनन् त? वास्तवमै यति मार्मिक विषयमा हाम्रा नेताको किन ध्यान गएन? मुख्यमन्त्री यहीँ बस्नुहुन्छ, मन्त्री यहीँ बस्नुहुन्छ, त्यस क्षेत्रबाट निर्वाचित मान्य सांसदहरू बेला बखतमा चाहिँ मन्त्री पदमा पुगे, प्रधानमन्त्री बने, तर यो भूमि मिचिरहँदा दुःख लाग्छ। यो गीत सुनौ एकपटक फेरि, त्यसपछि फेरि म आउँछु।
पोचाइ हाम्रो झुलिन्छ कहाँ हिमालय नरहे, हिमालय नरहे। तराई हाम्रो सुनका टुक्रा हिमालय हिराको, माटो र पानी पहिलो धान धरतीका छोराको, ए कहाँबाट संसार हेर्छौँ सम्झालै नरहे, सम्झालै नरहे, सम्झालै नरहे।
आदन सुता, यो मिठो गीत खास गरी यसलाई अब एउटा मार्मिक राष्ट्रिय गीतको रूपमा चाहिँ हामीले सुन्दा वास्तवमै मन भकानिन्छ। यहाँहरू सबैलाई थाहा छ, राष्ट्रियताले छाती चौडा पर्नुपर्ने ठाउँमा किन हाम्रा राष्ट्रियताका लागि नेताहरू बोल्दैनन् त? वास्तवमै नेताजीहरूलाई मैले फोन गरेँ हिजो, दुईजना पब्लिकले फोन गरेपछि वास्तवमै यो विषयमा गम्भीरतापूर्वक मैले ध्यानाकर्षण गरेँ र पब्लिककै फोनका लागि आज टेलिफोन खुला गरेको छु। अब म पब्लिकसँग कुराकानी गर्छु, किन हाम्रा नेताहरू बोल्दैनन्, राष्ट्रियताको पक्षमा हामी किन कमजोर बन्यौँ त? 091-410-216 लाइन आजका लागि विशेष यहाँहरूका लागि मैले खुला गरेको छु, कृपया टेलिफोन गरौँ। भर्खरै मात्र मैले कञ्चनपुरका स्टुडियो साहबलाई पठाइएको पत्रको बारेमा, किनभने मैले भीमरावलजीलाई डाइरेक्टली मैले फोन गरेको छु, एनपी साउन्डलाई मैले फोन गरेको छु, गृहमन्त्रीका चाहिँ स्वकीय सचिवलाई मैले फोन गरेँ, उहाँसँग टाइम लिएँ। यतिखेर कोही जनता हुनुहुन्छ यस विषयमा बोल्न, आजको तातो विषयमा म उहाँलाई वेलकम गर्न चाहन्छु। नमस्ते, यहाँलाई स्वागत छ सर कार्यक्रममा।
नमस्कार,
नमस्ते, के छ खबर यहाँको?
ठिक छ सर, अब यो अहिले सिडु साहले भर्खर जो कुरा भन्नुभयो नि, उहाँ कस्तो भनेपछि अगाडि हेरेर आउनुभयो, अब मन्दिरमा गएर त दर्शन गरे जस्तो होइन, उहाँको डिएमलाई भन्ने हो नि त, हो कि होइन? त्यस्तो कुराहरू
एउटा एसएसबीले रोकिदियो भने नि, अब त्यो 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 अब हामी कहाँ छौँ भन्ने कुरा हो, कुटनीति पहल भएन भन्ने कुराहरू आउँदैछ। नेताजीहरूलाई भने उहाँहरूले पत्र पठाइदिनु भयो सिडियो साहबलाई, काम आफ्नो टाउकोबाट निकालेर सिडियो टाउकोमा हालिदिनु भयो होइन? अब यो 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 किसिमको परिस्थितिमा छ, यो अब राष्ट्रियताको पक्षमा किन नेताहरू बोल्दैनन् होला?
यिनीहरू के अब के हो सर? अब त्यही त भने अब उसले मतलब त्यहाँको जुन डिएम हुन्छ नि, जुन पलिया कुन ठाउँको हुन्छ होइन, डिएमसित पो राखेर ऊ गर्ने हो त, त्यहाँ अब खालि हेरेर आएर त भयो नि यो तरिका। अब गृह मन्त्रालय सिधै पत्र सिडुलाई नै दिने हो गृह मन्त्रालय,
एक दिन रोकिएको छ, त्यसपछि उहाँहरूले धमाधम अहिले ट्रेन्स खनेर त्यो भनौँ न बाँधहरू बनाएर लगिसक्नु भयो, उता कुना पुर्याइसक्नु भयो। म हिजो मात्रै घुमेर आएको थिएँ होइन, उहाँ पुर्याइसक्नु भयो, हिजो पब्लिकले फोन गर्नुभयो, नवराजी यो विषयमा तपाईँ बोल्नुपर्छ सम्भवत लाग्छ, प्रकाशजीले फोन गर्नुभएको थियो मलाई याद भएसम्म, यो विषयमा म बडो गम्भीर भएर चाहिँ आज विषय उठाउनु पर्छ जस्तो लाग्यो र आज यो विषयमा बोल्दैछु। यसका लागि के गर्नु पर्ला, यहाँले के भन्नुहुन्छ नेताजीहरूलाई? मुख्यमन्त्री यहीँ बस्नु भएको छ, गाडीमा घुम्नुहुन्छ, मस्ती छ, नेताहरूको कटाक्ष गरिरहँदा एक रत्ति पनि मलाई गम छैन, किनभने उहाँहरूले गाली नै गर्नुहुने हो, बढीमा बढी नवरा धानुकले हाम्रो खेदै खन्यो, गल्ती गरे, या भनौँ नवरा धानुक हाम्रो विरुद्ध लायो भन्नु होला, तर गलतको विषयमा उहाँहरू बोल्दिनुहुन्न क्या सर? त्यति मात्र हो,
हजुरले गर्नुभएकोहरूलाई धेरै धेरै धन्यवाद, किनभने यो जागरुक गर्नुपर्छ सर, यो नबुझेको कुरा सबैलाई बुझाउनु पर्छ होइन, आखिर यो देशको हितको लागि आफ्नो हो कि होइन सर? यो
होइन, मैले नेताहरूलाई फोन गरेँ, उहाँहरूले सिडिओलाई पत्र पठाइसकेका छन् नवराजी, केन्द्रमा गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई मैले डाइरेक्टली भनेको छु, पत्र गइसकेका छ, सिडिओ साहबलाई सोध्नुहोस्, काम अहिलेसम्म रोकिसकेको होला भन्नुभयो, रोकिएको छैन, काम धमाधम भइरहेछ, मैले तपाईँहरूको बिचमा सिडिओ साहबले गरेको कामको बारे र पत्रको बारेमा मात्र जानकारी गराएको, नत्र पत्रको बारेमा मलाई के थाहा, मैले बुझेर पो थाहा पाएको होइन? ठिक छ, दानबहादुरजी यहाँले फोन गर्नुभयो, यहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु। राष्ट्रियताको पक्षमा हामी कसैसँग पनि सम्झौता नगरौँ, यति मात्रै मैले आग्रह गरेँ। जनताको भोइस आज म लिँदैछु, खास गरी 091-410-216 लाइनमा फेरि कोही हुनुहुन्छ आजको विषयमा कुराकानी गर्न उहाँलाई वेलकम गर्न चाहन्छु. नमस्ते, यहाँलाई स्वागत छ सर. दीपकजी, आजको विषयमा यहाँको विचार राखौँ. राष्ट्रियताको विषयमा खास गरी हाम्रा ट्रेन्सहरू खोलिएका छन्, कैयौँ पटक पिलरहरू उठाएर फ्यालिएका छन्, नेपाली भूमिमा हेलिकप्टर चढ्दा भनौँ या एउटा भनौँ न हेलिकप्टर घुम्दा चाहिँ भारतीय पक्षले चाहिँ रोकिदियो, तर हाम्रो भूमि नै या भनौँ भूमिकै छेउमा चाहिँ यो किसिमको बन्द पनि नेताहरू बोलेनन्, हाम्रो प्रशासन कमजोर देखियो, के भन्नुहुन्छ यहाँले?
जुन केन्द्रबाट जुन पत्र पठाएर सिडिओले सिडिओको हातमा छोड्यो होइन, केन्द्रबाट कुनै पहल भएन. अब केन्द्र सरकार त अहिले मौन छ. अब जस्तै उता विप्लवी चितवनतिर बाढ हान्दाखेरि त्यहाँ प्रहरीद्वारा निषेधित गरिए, अनि केन्द्र सरकार त भारतको सामु गुणान मात्र भन्छ, कहिले पनि कुरा राख्न सकेको छैन. विभिन्न सन्धिहरू भए त्यो सन्धिमा पनि आफ्नो कुरा स्पष्ट राख्न सक्दैन. जस्तै प्रधानमन्त्री प्रत्येकचोटि प्रधानमन्त्री भएपछि त्यो भारत जान्छ र भारतमा गए पनि आफ्नो नेपालको भारत सम्बन्धी गरेका कुनै पहलहरू या कुनै सन्धि नराम्रा सन्धिहरूबारे कुरा गर्न सक्दैन भने त्यो सीमा सम्बन्धी त उसलाई के थाहा भएर.
होइन, सिडिओ साहबले यति मजाले भन्नुभयो सर, मैले जानकारी गराउनु थिएँ, गराइदिएँ, केन्द्रबाट मलाई पत्र आयो, मैले त्यो पत्रलाई फेरि फरवर्ड गरिदिएको छु सर, मेरो हातमा छैन भन्नुभयो उहाँले.
उहाँले ठिक, उहाँले पत्र केन्द्र सरकारले त जस्तै अब
यहाँ दीपकजी, यहाँको टेलिफोनमा केही डिस्टर्ब देखेको छ, म क्षमा चाहन्छु. 091-410-216 लाइन आजका लागि यो विषयमा हामी कुराकानी गर्दैछौँ, राष्ट्रियताको विषयमा. केन्द्रबाट एउटा पत्र आएको थियो, जुन पत्र अहिले पनि तपाईँको स्टुडियो साहब मातत नै छ, त्यो पत्रको के हुँदैछ भनेर हामीले अलिकति खोजीनीति गऱ्यौँ र वास्तविक जनताको भोइस आज लिनुपर्छ, किनभने नेताहरू नबोल्दा आज नेपाली भूमिकै छेउमा यो किसिमको अवगत भएको छ. र वास्तवमै मैले एउटा गीत यहाँहरूको माझमा पस्केको थिएँ, नेपाली हामी रहँला कहाँ नेपालै नरहे. वास्तवमै यो परिस्थितिमा यदि आज सानो गल्तीलाई हामीले छुक दियौँ भने भोलि तपाईँहरूको ठुलो त्यसले चाहिँ परिणाम दिन सक्छ. कोही जनता हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु, त्यसपछि यो गन्थन मन्थन छँदैछ, उहाँलाई वेलकम गरिहाल्छु. नमस्ते, यहाँलाई स्वागत छ सर कार्यक्रममा.
धन्यवाद सर. नमस्ते.
केपीजी बोल्नु भएको छ. ल, अब राष्ट्रियताको विषयमा तपाईँको विचार के छ? नेताहरूसँग मैले धेरै पटक फोन गरेँ, उहाँहरूका विचार पनि सुने, पत्र पठाएछु सिडिओ साहबलाई सोध्नुहोस् भनेर उहाँले भनिदिनुभयो, मैले सिडिओ साहबलाई सोधेँ. अब भन्नुहोस्, राष्ट्रियताको पक्षमा हामी नेताहरू किन यति कमजोर बन्यौँ, किन हाम्रो कूटनीति पहल बन्न सकेन?
नवराजी, तपाईँले यो राष्ट्रियताको विषयमा बिहान बिहानै जुन एउटा सङ्गीत तपाईँले जुन बजाउनु भयो, यो सङ्गीतले नै एउटा तपाईँको त्यो सङ्गीतमा जुन धुनहरू र सङ्गीत जुन कलाकार जुन एउटा आज यो संसारमा
हुनुहुन्न,
उहाँले जुन यो गाउनुभएछ, यो देशप्रति चाहिँ एउटा ठुलो जिम्मेवारी उहाँले जनताहरूप्रति चाहिँ छोडेर जानुभएछ. अब जुन तपाईँले सिडिओ साहबको कुरा गर्नुभयो, एउटा भीम रावलजीको कुरा गर्नुभयो, एउटा कुरो के छ भने नवराजी, हेर्नुहोस्, यो जति मूर्तिहरू हामी कृत्रिम यो के अरे मूर्तिहरू बनाउँछौँ नि, बनाएर त्यसमा तपाईँको कलर लगाउँछ कि, त्यो कलर लगाएर त्यसलाई सुन्दर बनाउँछ, तर वास्तविक त चिज चाहिँ हुँदैन नि. त्यो मैले भन्नु खोजेको के भने, जसरी तपाईँले नेताहरूले यो राष्ट्रियताको पक्षमा बोलेन भन्ने खालको जुन कुराहरू भन्नुभयो नि, वास्तवमा एउटा दुःख लाग्दो कुरो के भनेपछि, एउटा आमा भनेको तपाईँको कोखमा राख्ने
होइन, नेता भनेर घमण्ड नगर्नुहोस् है केपीजी, सिधै कुरा भन्छु म. तपाईँ नेता बनेर सानातिना यो झिना मसिना कुरा भन्यो होला, सोध्नु होला, यो नेता बनेर टाउकोमा चाहिँ गाडीमा चढ्ने र त्यो तपाईँको राज गर्ने र म यो भनेर चाहिँ यो लम्बा चौडा कुरा चाहिँ नगर्नु केपीजी. सिधा कुरा, मुख्यमन्त्री यहीँ हुनुहुन्छ, मन्त्रीहरू यहीँ हुनुहुन्छ, नेपालको झन्डा लगाएर उहाँहरू घुम्नुहुन्छ, तर नेपाली भूमिमा यो किसिमको अवगत हुँदा पनि हामी बोल्दैनौँ. अब नेता भनेर धेरै फुर्ती हान्ने दिन छैन है. फेरि मैले सिधा कुरा, जनता सडकमा आयो भने नेताको अभिगत प्रष्ट देखिन्छ.
हामीले यहाँ सुन्नु न, हामीले ठुला कुरा गरिनौँ कि, मैले तपाईँलाई प्रश्न कहाँ जोडी दियो भने, छ यो के अरे 9 महिनासम्म आमाले जुन कोखमा राख्छ नि, पहिलो आमा त्यो हो, दोस्रो आमा भनेको जुन ठाउँमा जन्मिन्छ नि त्यो पृथ्वी भनेको त्यो के अरे दोस्रो आमा भनेको त्यो हो. आमालाई पनि माया गर्नु नसक्ने, आमालाई चिन्नु नसक्ने यी देशका केही केही व्यक्तिहरू, केही नेताहरू, अनि केही मान्छेहरू तपाईँको यो ठुला कुरा गर्नु भनेको त्यसरी मलाई जायज लाग्यो.
नेपालका सचिव लेभलसम्म पनि पुग्यो यो कुरा, मैले पुर्याएँ तर उहाँहरूले भन्नुभयो मेरो हातमा छैन. नवराजजी, परराष्ट्र मन्त्री बाहेक कसैको हातमा छैन भन्नुभयो. प्रधानमन्त्री लेभलबाट कुरा गर्नुपर्छ भन्दा हाम्रो पहल पुग्छ, नवराज धानुको पहल पुग्छ, त्यहाँ पुग्दैन. म जनता बाहेक अरूसँग म कुरै गर्न सक्दैन. केपीजी, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच, यहाँले फोन गर्नुभयो, यहाँलाई म धन्यवाद दिन चाहन्छु. वास्तवमै नेता भनेर हामी जति फुर्ती हान्छौँ, राष्ट्रियताको पक्षमा नबोल्ने नेता के नेता, के का लागि नेता, जनताको पक्षमा बोल्नु पर्दैन? आज देश मिचिँदैछ, देशको सिमाना मिचिँदैछ, नेपाली छोरीहरू लुटिँदैछन्, खै बोलेका नेताहरू कुर्सीमा बस्या छ, नेपालको झन्डा उडाएको छ, यो 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 परिस्थितिमा बडो आत्मा दुख्छ. यतिखेर कोही जनता हुनुहुन्छ, उहाँलाई वेलकम गर्न चाहन्छु. नमस्ते, यहाँलाई स्वागत छ. यहाँको परिचय पाउँछ सर? शिवजी, के छ यहाँको खबर? यहाँले आजको विषयमा विचार राखिहालौँ, के भन्नु, टेक बढाइ शिवकी शेर बडैला शेरजी क्षमा चाहन्छु अलिक प्रोनाउन्सिएसन गलत भयो होला शेरजी आजको विषयमा विचार राखिहालौँ अब मैले नेताहरूलाई धेरै गाली गरेँ जस्तो पनि लाग्छ उहाँहरूले पनि नराम्रै मान्नुहुन्छ तर कुरो के हो भने बोलिदिने को त हाम्रो लागि आम जनताले बोलेको कुरा सुन्दैनन् हेर्नुहोस् होइन हाम्रा नेताहरूले नै हो बोल्नुपर्ने
जनताको लागि बोल्नुहुन्छ त्यो एकदम जायज कुरा बोल्नुहुन्छ सबै विभिन्न विषयमा तपाईँ आवाज उठाउनुहुन्छ कुरा उठाउनुहुन्छ यो हाम्रो देशको लागि जनताको लागि नै हो सर होइन नेताले यसमा दुःख मान्नुपर्ने कुनै छैन होइन उहाँले चाहिँ यसको लागि खबरदारी गर्ने उहाँले पहल गर्ने कुरा हो तर हाम्रा नेताहरू चाहिँ यसको बारेमा पहल गरे र यसको बारेमा बोल्या कोही पनि देखिँदैन होइन
शेरजी म एउटा 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 यहाँ सुन्नु न एउटा कुरा यहाँनिर
पन्छी नै कि एकअर्कालाई एक आफ्नो टाउको यो रोग अर्को टाउकोमा सार्ने अर्का टाउको रोग अर्कोमा सार्ने मात्रै देखियो कि सर यहाँ खास
के परिपाटी भयो भने मिडिया बोल्छ बोल्नका लागि हो एउटा यो परिपाटी हेर्नु न तपाईँलाई म एउटा उदाहरण दिउँ धेरै देशको मैले अध्ययन गर्छु म तपाईँलाई राम्रोसँग भन्छु आज विश्वका कैयौँ देशहरू जहाँ स्रोत साधन छैनन् जो देश चाहिँ भूमि भनौँ न त्यहाँ चाहिँ तपाईँको भनौँ न बन्जर छन् अर्थात् ती हेर्ने हो भने साउदी अरब हेरेर हेर्नुहोस् आज विश्वका धनी देशहरू भने प्राकृतिक रूपमा सम्पन्न यो देश आज लज्जास्पद रूपमा रुनु बाहेक गरिब जनताको आँसु बाहेक अरू केही पनि छैन यो देशमा भन्ने तथ्याङ्क हामीले किन दियौँ कसका कारण नेताहरूको कारण नेताहरूलाई गाली गर्नु भने हामीले गलत भन्नलाई होइन सुध्रिनुहोस् प्लिज बोलिदिनुहोस् नेपालको भूमिमा एकपटक हेलिकप्टर घुम्यो भारतीय मिडिया र भारतीय एसएसपीको अलर्ट भयो भारतीय एसएसपी धनगढी आएर घुमेर जानुभयो हेर्नुभयो माथिबाट के गर्नुभएको छ तपाईँहरूले कहाँ हेर्नुभयो तर नेपाली भूमि मिचिँदा नेपालको भूमिकै छेउमा बन्दा नेपाली नेता नेपाली सुरक्षाकर्मी मुख दर्शक बन्छन् के भन्ने अदालतबाट एउटा भनौँ न फरार अभियुक्त हिजो फरार हुनुभयो के गर्ने
यी सबै नेपाली नेताहरू सबै चाहिँ भारतीय दलाल हुन्छ र होइन यसलाई सिधै सिधै सिधा प्रश्न सिधा उत्तर भन्यो भने यी सबै नेपाली नेताहरू सबै भारतीय दलाल हुन् कि भारतसँग झुक्न चाहिँ सक्छन् तर झन् भारतसँग यिन चाहिँ कडा रूपमा प्रस्तुत हुन चाहिँ सक्दैनन् कि सर
स्ट्यान्ड लिइदिनु पर्यो भने मात्रै हो स्ट्यान्ड त लिइदिनु पर्यो
नि स्ट्यान्ड लिने हो नि आफ्नो देशको सीमा मिचिँदैछ आफ्नो नेपाली एउटा भूमि मासिँदैछ भने स्ट्यान्ड लिने हो नि कहिले लिने यो अवस्था
राष्ट्रिय त आज जनयुद्ध दिवस मनाउँदै हुनुहुन्छ उहाँहरूले
अनि हो विभिन्न दिवसहरू मनाउने तर दिवसहरू मनाउँदाखेरि आफ्नो एउटा यो सीमा आफ्नो एउटा देशको मातृ एउटा भूमि एउटा मिचिँदाखेरि यी नेताहरू नबोल्ने होइन यो कसका लागि के का लागि राजनीति गर्दैछन्
हो वास्तविक सही भन्नुभयो शेरजी म धन्यवाद दिन चाहन्छु मैले जनताका लागि आज स्पेसल यो एपिसोड जनयुद्ध दिवस एकातिर नेपाल कम्युनिस्ट पार्टीले मनाइरहँदा यो विषय उठाउनुको अनर्थ नलागोस् मात्र नेपाली भूमि मिचिदाको विषय नेपाली भूमिप्रतिको आक्रमणको विषयमा आजको यो विशेष अङ्क तातो बस आज फागुन 1 गते मैले प्रस्तुत गरेको छु यतिखेर कोही हुनुहुन्छ हेलो नमस्ते यहाँलाई स्वागत छ
हेलो
नमस्ते सर यहाँलाई स्वागत छ कार्यक्रममा
नमस्कार
को बोल्नुभयो सर कहाँबाट
जिएस
यहाँको विचार राखिहालौँ आजको विषयमा मैले धेरै विषय बोलिसकेको छु नेपाली भूमिमा हेलिकप्टर चढ्दा एसएसपी आउनुहुन्छ नेपालमै घुमेर जानुहुन्छ बन्द भइहाल्यो होइन देख्नु भएको छ यहाँले नेपाली भूमि यत्रो हुँदा नेताहरू बोलिदिनु भएन दुःख लाग्यो धमाधम इन्डियाले चाहिँ काम गर्यो होइन होला आफ्नो ठाउँमा बनाउन पाइएला तर अनुमति लिनु पर्ला सहकारी गर्नु पर्ला होइन कमसेकम सोध्नु त पर्ला नि तर नेताहरूको भूमिका देखेन हामीले मिडियाले बोल्यो मिडिया बोल्नका लागि मात्रै हो भने त मेरो भन्नु केही पनि छैन होइन यहाँले के भन्नुहुन्छ धामीजी
मैले चाहिँ त्यो सीमाको बारेमा बोल्ने नेता छैनन् कि यो देशमा सीमाको बारेमा बोल्ने नेता भइदियो
वास्तवमै 1947 इन्डियालाई फर्केर हेरौँ न एकपटक होइन आजादी भएपछि अर्थात् स्वतन्त्र भएपछि इन्डिया कहाँ पुगिसक्यो हाम्रो देश आज जहाँको त्यहीँ छ हामी सँगैका राष्ट्रहरू तपाईँ हेर्नुहोस् जापानलाई हेर्नुहोस् मलेसियालाई हेर्नुहोस् होइन कहाँ पुगिसक्यो दक्षिण कोरियालाई हेरौँ हामी
हाम्रो देशको राजनीति भनेको पुरै बिजनेस हो क्या उहाँहरू सेवाभावले राजनीतिमा लाग्नु भएकै छैन
मैले हिजो एउटा कुरा भनौँ मैले त्यो एउटा धेरैलाई फरवर्ड पनि गरेको छु मैले धेरै मिडियाहरू म अध्ययन गर्छु होइन भारतको एउटा मिडियाले यस्तो एक्सक्लुसिभ विषय ल्याएको छ तपाईँको धारचुला क्षेत्रमा नेपालले चाहिँ त्यहाँ बाँध बनायो होइन अहिले पछिल्लो समय बनाउँदै पनि छ हो त्यो विषयलाई लिएर भारतले चाहिँ ध्यानाकर्षण भयो हेर्नुहोस् नेपाली भूमिमा उहाँहरूले चाहिँ तटबन्ध बाँध बनाउँदा या भनौँ त्यो छेकबार लाग्दा चाहिँ उहाँहरूको ध्यान गएको छ त्यो भिडियो मसँग छ हेर्नुहोस् होइन भारतीय मिडियाले यति जोरतोरका साथ उठायो कि पारिपट्टि धारचुलाका मान्यहरूले तुरन्त हामी पनि बाँध बनाउँछौँ भनेर बाध्य हुनुभयो एका बनायो भने अर्कोतिर पनि बनाऊँ होइन एकातिर बनाउँछ भने हामी पनि बनाउन सक्छौँ भने बनाउनु पर्यो होइन भने त हामी त बेद्दिए भइगयो त यत्तिकै छोडिदिए भइगयो त यस्तै गर्ने हो भने त किन हामीले चाहिँ यो
पार्टीको गीत गाउने देशको हित नगर्नेवाला हो
यो लज्जास्पद कुरा भयो हेर्नुहोस् 2013 आएको बाढी यहाँहरू सबैलाई थाहा छ, दार्चुलामा कुन तहस नहस भएको थियो खलङ्गा बजार होइन, अहिले उहाँहरूले बनाउँदा दार्चुलाले पनि विशेष ध्यान दियो, नेपालमा बन्यो एकलौटी रूपमा हामी पनि बनाउनु पर्छ भनेर उहाँहरूले पहल गर्नुभएको छ मिडियाले होइन, त्यहाँको लोकल मिडियाले गरेको कुरा हो,
पब्लिकले भोइस उठ्नुपर्ने हो कि त्यो क्षेत्रका जनप्रतिनिधिहरूले
दबाब दिनुपर्ने हो। हस् थ्याङ्क यू सो मच धामीजी, म यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। हामी कुराकानी गर्दैछौँ वास्तविक आजको यो विशेष परिस्थितिमा तपाईँहरूसँग कुराकानी गर्दैछौँ, एकातिर जनयुद्ध दिवस मनाइरहनु भएको छ देशका लागि, उहाँहरूले भनौँ न बेला बखतमा यो यो काम गरिरहँदा बडो खुसी पनि लाग्छ, यतिखेर कोही हुनुहुन्छ उहाँलाई वेलकम गर्न चाहन्छु। नमस्ते, यहाँलाई स्वागत छ कार्यक्रममा।
हेलो,
नमस्ते, यहाँलाई स्वागत छ कार्यक्रममा। कञ्चनपुरबाट भन्नुभयो, कुन ठाउँ?
कञ्चनपुर बेलौरीबाट।
बेलौरी कुन ठाउँमा सुन्दै हुनुहुन्छ?
बेलौरी बजारमा हो सर।
ओहो, त्यहाँ सुनिन्छ एफएम? ल्यान्डरमा गएर तपाईँ कार्यक्रम सुन्नुहुन्छ भने म कति यो कार्यक्रमको लोकप्रियता म यहाँबाट थाहा पाउन सक्छु होइन?
एकदम लोकप्रिय फ्यान सर, म धनगढीमै नि बस्छु, हजुरको तातो बस 7:30 बजेबाट मैले।
भेरी गुड, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच।
जो सुरुवातमा एउटा गीत बजाउनु भयो राष्ट्रिय गीत, त्यो गाना सुन्दाखेरि मैले अहिलेसम्म ध्यान दिएर सुनिरहेको छु सर, यो डोगे बजारदेखि हाम्रो यो
भेरी गुड
बेलौरीसम्म यो सीमा मिचिरहेको छ जुन भारतले, यस्तो दादागिरी छ कि सर कि हाम्रो यो यहाँको त यो जो हाम्रो संहिता आएर यो स्थानीय यो सरकार बनिएको छ, जो प्रदेश सरकारको मातहतमा त केही पनि छैन जस्तो लाग्छ सर।
होइन, एकपटक बोलिदिए पनि म खुसी हुन्थे जस्तो मलाई लाग्छ क्या, होइन बोली पनि दिनु भएन
भने गोविन्द गौतमको हत्यादेखि लिएर अहिलेको यो सीमा मिच्ने जो प्रसङ्ग छ, यसमा भारतीयको पूर्ण दादागिरी छ, नेपाल त देशै रहेन जस्तो लाग्यो कि हजुरले बजाएको यो गीत सुन्दाखेरि, जुन हाम्रो पूर्वमा टिस्टा काँगडा, पश्चिममा किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ भन्ने जुन हाम्रो राष्ट्रिय गाना थियो एकचोटि, त्यो गानाको त्यो झलक सुन्दाखेरि सर हाम्रो त देशमा एउटा राष्ट्रियता भएको व्यक्ति र राष्ट्रियता भएको नेता नै रहेन, र यो सीमा मिच्ने जो अहिले हजुरले हाम्रो के अरे सिडिओ साहबले भन्नुभयो नि,
यो भने अचम्म लाग्ला, नेपालको परराष्ट्र मन्त्रालयको सचिव लेभलबाट पनि यो हुँदैन पहल भनेर भनिसक्नु भयो मलाई, परराष्ट्र मन्त्री र प्रधानमन्त्री बाहेक अरू कसैले गर्न सक्दैन भन्ने जवाब आइसकेपछि म त जनता बाहेक अरूसँग बोल्न सक्दैन, मैले भनिसकेँ अघि नै।
जो हाम्रो विप्लव सरले उठाउनु भएको छ मुद्दा, यो बाहेक नेपाल अब युद्ध लागेको ठाउँमा जाने सक्ने क्षमता अरू केही पनि छैन सर, कि त नेपाललाई भारतलाई मा गाभि दिनु पर्यो, होइन होइन भनेपछि यो देशकाले देशका जनताले दिएको करले उठाएको तलब खाएर यो हाम्रो यो मुख्यमन्त्री यिनीहरूले यो गाडी चल्र सर्लकको अतरियाबाट धनगढी अतरिया जानसम्म कुनै कामै छैन सर।
होइन, एउटा कुरा भनौँ, तपाईँलाई दुःख लाग्छ कि सही लाग्छ यसलाई, म एउटा विषयमा अलिकति अध्ययन गर्दैछु यस विषयमा, म भनौँला पनि, अहिले तपाईँलाई थाहा छ राष्ट्रिय झन्डा मोटरसाइकलको पछाडि हुन्छ नि नम्बर प्लेट, यो कति लज्जास्पद कुरा छ, हाम्रा नेताहरूको ध्यान जान्न यसको अनुगमन छैन, म यस विषयमा अध्ययन गर्दैछु, मैले अति मात्र अलिकति मात्र भने मोटरसाइकलको नम्बर प्लेटमा चाहिँ त्यो नेपालको झन्डा राख्ने ठाउँ हो त्यो,
होइन सर, नेपालको झन्डा राखेर त्यसरी यो के अरे रोडको अवस्था हेर्नुहोस् न, धनगढीको एउटा उपमहानगरपालिका भन्छ, फेरि राजधानी भन्छ, हेर्नुहोस् त गतिविधि कस्तो छ भन्ने कुरा, यो जनताले हेर्दाखेरि जनता बिहान निस्केपछि बेलुका मान्छे चिनिने हो कि नचिनिने हो भन्ने अवस्थामा घर पुग्छ।
होइन, यो विकास निर्माण भन्ने कुरा त सधैँ हुन्छ, हेर्नुहोस् यो वर्षौँ हिजो पनि थियो आज पनि छ र भविष्यमा हामीभन्दा पछि आउने पुस्तालाई पनि रहन्छ, यो विकास निर्माण भन्ने कुरा पृथ्वीमा यो भन्छ नि एउटा यो सर्कुलर, यो भएसम्म सधैँ भइरहन्छ, विश्व अगाडि बढ्दै जाला, मङ्गल ग्रहमा जानु होला होइन, अन्य ग्रहहरूमा जानु होला, यो चल्दै जाने प्रोसेस त, तर हामीले हाम्रो देशको सिमानाको विषयमा त अलिकति स्ट्यान्ड त लिनु पऱ्यो नि, आज अमेरिकाले मेक्सिकोसँगको सिमानामा छेकबार लाउन खोज्छ, हाम्रो देशमा चाहिँ बोल्दैनन्, यही त छ परिपाटी। अब
यो कुरा हजुरले जबसम्म उठाउनुहुन्न सर, हजुर जस्तो पत्रकार व्यक्ति जबसम्म यो मुख्यमन्त्रीलाई बोलाएर हजुरले जबसम्म यो क्वेसन गर्नुहुन्न, किन हजुरले उठाउनुहुन्छ?
तपाईँले मुख्यमन्त्रीको कुरा गर्दै हुनुहुन्छ, कुनै पनि नेता भारतीय पक्षमा बोल्न तयार हुनुहुन्छ भने मलाई भन्नु होला, कुनै पनि मान्छे हुनुहुन्न, राजनीति गर्नुहुन्छ नि उहाँहरूलाई।
गोविन्द गौतमको हत्या भयो त को बोल्यो सर, त्यसै खेलायो नि, मान्छे त मरे, तपाईँले
बुझ्नु भएको छ,
लडेर मर्यो नि, राष्ट्रियता भनेको त्यसलाई भनिन्छ,
क्षणिक देखिन्छ क्या, क्षणिक हो,
कुनै नेता कोही बोल्नेवाला छैन, हजुरले जतिसुकै क्वेसन उठाउनुहोस् जे गर्नुहोस् तर कुनै नेता पनि बोल्नेवाला छैन यो विषयमा, हजुरले सचिवदेखि सिडिओदेखि लिएर कहाँसम्म कुरा गरिसक्यो, एउटा खाल्डो खन्न लागेको डोजरलाई रोकाउन सकेनन्, धनगढीमा हेलिकप्टर बाउडरमा घुम्यो भनेर धनगढी आफ्नै भूमिमा घुम्दाखेरि पनि हेलिकप्टर फेर्दा गरिदियो, जनता दुई दिनमा 48 जना यात्रा गरिसकेको हेलिकप्टरलाई दिपा लगाएर थन्कायो भन्ने
सूचना होइन, यथार्थ कुरा हो नि, यथार्थ कुरा हो नि, अब उहाँहरूले त्यस्तो सोध्नुभयो। थ्याङ्क यू सो मच, यहाँले फोन गर्नुभयो, अलि लामै कुराकानी भयो, धन्यवाद दिन चाहन्छु यहाँलाई, थ्याङ्क यू सो मच। कार्यक्रममा यतिखेर टाइम चेकको पालो भएको छ, हामी टाइम चेकमा जान्छौँ, त्यसपछि फेरि आजको विषयमा कुराकानी गर्छौँ।
DFM टाइम चेक इट्स 8 AM।
इस टाइम चेक का साथमा प्रदेश नम्बर 7 को एकमात्र ICU NICU भेन्टिलेटर सहित को अत्याधुनिक सुविधा सम्पन्न हस्पिटल निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली हसनपुर धनगढी कैलाली।
दिदी हजुरले नयाँ घर बनाएको होइन र यसपाली कहिले देखाउने?
ए घर पो हेर्न जाने ल, हिँड जाऊ।
दिदी हजुरको घर त साह्रै मन पर्यो, हजुरको जयसँग सल्लाह गरेर म पनि यस्तै घर बनाउँछु।
ए मेरो जस्तै राम्रो घर बनाउने, त्यसो भए कम खर्चमा एभरेस्ट इको प्यानल इन्डियाद्वारा उत्पादित प्रिफाइब बोर्डको घर बनाऊ न त, सस्तो राम्रो अनि बलियो।
प्रिफाइब बोर्डको घर कस्तो घर हो दिदी?
यो भनेको अत्याधुनिक प्रविधि तथा भूकम्प प्रतिरोधी हो, आकर्षक छिटो सरल निर्माण प्रक्रिया, थोरै लगानी, RCC घरहरूमा 2-3 गुणा सस्तो र 25-30 वर्षसम्म घरको आयु, दक्ष तथा अनुभवी मिस्त्रीबाट निर्माण गरिने, साथै आल्मुनियमका झ्यालडोका, UPVC का छानाहरू, स्टिल रेलिङको कामका साथै सामग्री सहित सप्लाई गरिने, आवश्यक प्राविधिक सेवा र दक्ष कामदारहरू समेत आवश्यकता अनुसार उपलब्ध गराउन सकिने, प्रदेश नम्बर 7 को एकमात्र आधिकारिक विक्रेता जगदम्बा ट्रेडिङ कन्सर्न, गोदावरी रोड धनगढी 4 कैलाली। फोन नम्बर 091-416-390, 98-41-18-51-61।
अरे दादा सबेरे सबेरे आज कहाँ निकलन डटो है?
कहाँ निकले हूँ भैया, ब्याह आई गो घर में, तिरका की ताही सूट, बहनिया की ताही लहंगा कुर्ती और बेजा समरनिया दिन का सामान कीन के है, तही बाजार जान डटो हूँ।
ए बाजार जान डटो है कैसे? सुनीता कॉस्मेटिक एंड फैंसी पसल में जाइए, वहाँ तय जो जो चाहे सब मिल जाए।
हमर हियाँ जैकेट उन्चीटर जेन्स पैंट कटन पैंट बच्चा के सब किस्म के कपड़ा वन पीस कुर्ती सब किस्म के जूता चप्पल और श्रृंगार के सब सामान मिलत है।
संपर्क सुनीता कॉस्मेटिक एंड फैंसी पसल सेतोपुल धनगढ़ी, प्रोप्राइटर सुनीता राणा, मोबाइल नंबर 98-046-77-320। एक पटक सेवा को मौका अवश्य दिनुहोला।
यो मोबाइलको टच र सिसा फुटेर पनि हैरानै भइसके, न त राम्रोसँग भिडियो नै हेर्न सकिन्छ, न त कसैलाई फोनै लगाउन सकिन्छ, फेरि बनाऊ भने पनि पैसा धेरै लाग्ने हो कि?
मोबाइलको टच र सिसा फुट्यो भने घरमै बसी बरबराएर हुन्छ त? सुदूरपश्चिममै पहिलो पटक आधुनिक मेसिनबाट टच तथा सिसा फुटेका सम्पूर्ण कम्पनीका मोबाइलहरूको मर्मत गरिने एकमात्र मोबाइल ग्यालरी सोनी इलेक्ट्रोनिक एन्ड मोबाइल ग्यालरीमा जाने, सस्तो दरमा बनाएर ल्याउने, अनि थोरै टच र सिसा फुटेको भए पुरै डिस्प्ले नै चेन्ज गर्नु पर्दैन।
हाम्रो यहाँ सबै कम्पनीका मोबाइल पार्ट्स, LCD फोल्डर, टच पाउनुका साथै नयाँ मोबाइल, ब्याट्री, चार्जर, इयरफोन, कभर आदि सुपथ मूल्यमा पाइन्छ। मोबाइल सम्बन्धी सम्पूर्ण पार्ट्सहरू थोक तथा खुद्रा मूल्यमा पाइन्छ, साथै मोबाइल मर्मत तालिम पनि दिइन्छ।
सम्पर्क सोनी इलेक्ट्रोनिक्स एन्ड मोबाइल ग्यालरी, शिव मन्दिर भित्र नेकपा कम्युनिस्ट पार्टी कार्यालयको नजिक, प्रोप्राइटर साहिब सिद्दिकी, मोबाइल 98-48-42-87-86 र 98-48-43-25-85।
आज श्रोता पुनः यहाँ सम्पूर्णलाई स्वागत छ, यो राष्ट्रिय धुनबाट आजको कार्यक्रमको मैले शुभारम्भ गरिरहँदा 8 बजिसकेको छ, अब कार्यक्रमको अन्त्य अन्त्यमा छौँ हामी र टेलिफोनहरू धमाइरहेको छ, टेलिफोन यतिखेर होल्डमा राख्नुभएको छ प्राविधिक मित्रलाई, फेरि कोही हुनुहुन्छ। आजको तातो बहसमा हामीले नेपाल भारतको सिमानाको विषयमा कुराकानी गर्दैछौँ, फेसबुक लाइभमा यतिखेर 100 जनाले यतिखेर हेरिरहनु भएको छ भने 100 वटा सेयर भइसकेको छ, म चाहन्छु सबै कहाँ यो म्यासेज पुऱ्याइदिन आग्रह गर्न चाहन्छु र सम्बन्धित सरकार र सम्बन्धित नेता कहाँ पुगोस् सबैले सेयर गर्न पनि आग्रह गर्दै यतिखेर कोही हुनुहुन्छ उहाँलाई वेलकम गर्न चाहन्छु। नमस्ते, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
कल्पना जी,
अब आजको विषयमा यहाँको विचार सुनौ, हामीले उठाएको विषयमा यहाँको विचार के छ?
के भन्न चाहन्छु भने अघि नेताले जस्तै भन्नुभयो नि हामी 9 वर्ष 10 वर्ष आमाको कोखमा बसे जस्तै हामीले माटोको पनि आफ्नो माया गर्नुपर्छ भने जस्तै उहाँले माया गर्ने भए यस्तो किन हुन्थ्यो होला? उनीहरूले पैसाको लागि मात्रै नेता बन्न चाहन्छन् कि देशको लागि?
जनताको भोइस किन नेताहरूले बोल्दैनन्? नेता जनताहरू यति राष्ट्रभक्त यति धेरै चासो दिने हाम्रा नेता चाहिँ किन त्यसरी चाहिँ लम्पसार हुने?
उनीहरूले पैसाको लागि मात्रै काम गर्न चाहन्छन्। उनीहरू त नेताहरूले भारतसँग कुनै पनि त्यो दुश्मनी मोड्न चाहन्छन् कि नेताहरूले जनताको लागि कुनै भलाइको काम गरेको छैन म यही भन्न चाहन्छु।
हस् कल्पनाजी थ्याङ्क यू सो मच यहाँले फोन गर्नुभयो, यहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु। आज फागुन 1 गतेको पहिलो एपिसोड हामीले राष्ट्रियता सम्बन्धीको यो विषयमा कुराकानी गर्दैछौँ। फेरि कोही जनता हुनुहुन्छ उहाँलाई वेलकम गरिहाल्छु। हेलो नमस्ते, यहाँलाई स्वागत छ सर कार्यक्रममा।
नमस्कार सर, नमस्कार हजुर।
मोहनजी यहाँको विचार राखौँ। हामीले उठाएको विषय खास गरी नेपाल भारत सिमानाको विषयमा हामी आज बहस गर्दैछौँ। मैले धेरैसँग यो कुराकानी गरेँ, उहाँहरूले चाहिँ आफ्नै किसिमले तर्क दिनुभयो, अन्तत सिडिओकै टाउकोमा फाल्नुभयो। यहाँले के भन्नुहुन्छ? सिडिओको पनि भोइस मैले लिइसकेँ। ल
वास्तवमा भन्ने हो भने हाम्रो देशको राजनीति अत्यन्तै लाजमर्दो छ र यो दुःखद प्रसङ्ग हो। हाम्रो देशको सीमाहरू मिसिँदा आम राजनीतिक दल, राजनीतिक नेता, राजनीतिक विश्लेषक र सम्पूर्ण जनताले यो विषयमा एक मत भएर बोल्नुपर्ने हुन्थ्यो, तर राजनीतिक दलहरूका नेताहरू कहीँ पनि कतै पनि चुपचाप हुनुहुन्छ, मौन हुनुहुन्छ। मैले अघि महेन्द्रनगरको सिडिओ साहबको कुरा पनि सुने, उहाँले भन्नुभयो यस विषयमा पत्र आएको हो तर हामीले पत्र पठाइ के अरे अगाडि बढाइसकेका छौँ, तर पत्र आउने कुरै होइन। यहाँ राजनीतिक नेता वा हाम्रो के अरे सीमाको स्पष्ट विषय परराष्ट्र नीति के छ त उहाँहरूलाई त अध्ययन होला, उहाँले यत्रो वर्ष राजनीति गर्दै हुनुहुन्छ, यस विषयमा उहाँहरूले स्पष्ट रूपमा आफ्नो विषय भारतसँग राख्नुपर्ने हो।
तर एउटा कुरा मलाई भन्दैन मोहनजी, नेताहरू भारतसँग बोल्न डराउने नै हुन् त्यसो भए? ठ्याक्कै के कुरा के हो भने आज जनयुद्ध दिवस उहाँहरूले मनाउँदै हुनुहुन्छ, मैले कसैप्रति बाइस छैन, उहाँहरूप्रति म सलाम व्यक्त गर्न चाहन्छु, सम्मान व्यक्त गर्न चाहन्छु, तर हामी एउटा दिवसलाई यति धेरै मनाउँछौँ भने राष्ट्रियताको विषयमा हाम्रो अडान खै कहाँ छ? किन बोल्दैन नेताहरू?
एकदमै डराउनुहुन्छ। यो प्रमुख कारण भनेको के हो भने उहाँहरू भारतबाट सञ्चालित राजनीति हो, उहाँहरूको मूल उद्देश्य भनेको भारतले उहाँहरूलाई पाठ सिकाएको छ, तपाईँहरू हाँसे जस्तो रोए जस्तो गर्नुहोस् र तपाईँहरूले हामीबाट सञ्चालित हुनुपर्छ र तपाईँहरूलाई हामी हाम्रो के अरे हरेक कुराहरूमा तपाईँहरूका फाइदा हुने कुराको हामी सहयोग गर्न तयार छौँ, तर यस विषयमा तपाईँहरूले चुप लागिदिनुपर्छ।
तर मोहनजी एउटा कुरा भनौँ, तपाईँले हेर्नुभयो कि भएन हिन्दुस्तान टाइम्सहरू धेरै अस्ति पत्र पत्रिकामा आयो समाचार, नेपाली भूमिमा हेलिकप्टर उडाउँदा जासुसी गर्यो रे हामीले, जासुसी गर्यो रे नेपालले, यो जासुसी हो रा रे। तर हाम्रा देशमा चाहिँ छोरीहरू लुटिँदा हामी नबोल्ने, हाम्रो जमिन लुटिँदा हामी नबोल्ने, के गर्न खोज्या नेताहरूले? बोल्नु पर्छ पर्दैन? म कराउँदा कराउँदा थाकिसकेँ मोहनजी, के गरौँ म? ल भन्नुहोस् त,
आफ्नो लाजमर्दो कुरा छ, आफ्नो भूमिमा हामी मनोरञ्जनका निमित्त आफ्नो हेलिकप्टर उडाउँदाखेरि पनि भारतीय मिडियाहरू त्यत्रो एक्सन लिएर बोल्ने, भारतीय नेताहरूले एकदम सासो राख्ने, तर हाम्रै भूमिमा उहाँहरूले डोजर ल्याएर खन्ने, उहाँहरूको दादागिरी, उहाँहरूको एकलौटी के अरे यो सीमा मिचाह प्रवृत्ति, हेवा प्रवृत्ति ले गर्दा हाम्रा नेताहरू तैचुप मुइचुप यस्तो प्रवृत्तिले गर्दा आज यो अवस्था भोग्नु परेको हो। अहिले त हामीले यो अवस्था भएका छौँ भने भोलि नेपाल रहने कि नरहने भन्ने एउटा चुनौतीको विषय बन्न पुगेको छ। यसका निमित्त हामी आम जनताहरू एकमत हुनुपर्छ, तपाईँहरू जस्ता सक्षम र सबल मिडियाहरू एकता हुनुपर्छ र यी नेताहरूको ढोका ढोका घर घरमा घसघच्याउनुपर्छ। मुख्यमन्त्रीज्यू हाम्रै के अरे
यहाँबाट 1 किलोमिटर टाढा हुनुहुन्छ, 1 किलोमिटर ल यति पनि म भन्छु,
हाम्रै मान्छे हुनुहुन्छ, उहाँले कति दुःख भोग्नु भएको छ, भारतमा गएर कस्तो हन्डर खानुभएको छ, यो विषयमा उहाँले एकदम अगाडि आउनुपर्ने थियो, कहीँ कतै उहाँहरूको आवाज सुनेको छैन। यो लाजमर्दो कुरा हामीले जति फुक्दा पनि नहुने अवस्था देखियो।
थ्याङ्क यू सो मच मोहनजी, थ्याङ्क यू सो मच। म कार्यक्रमको अन्त्यमा छु, अब 4 मिनट छ, म म्याक्सिमम कलहरू लिने प्रयास गर्नेछु आजको विषयमा, खास गरी हामी राष्ट्रियताको विषयमा, नेपाल भारत सिमानाको विषयमा। मैले पब्लिकसँग कुराकानी गर्दैछु, नेताहरूसँग धेरैसँग कुराकानी गरिसकेँ, अब यतिखेर कोही हुनुहुन्छ उहाँलाई वेलकम गर्न चाहन्छु। नमस्ते, यहाँलाई स्वागत छ सर कार्यक्रममा।
सर नमस्ते। नमस्ते सर।
नमस्ते, कहाँबाट को बोल्नुभयो सर? कुँवरजी हो, हरिश बोहराजी र अब हिम्मत कुँवरजीको भोइस सेम सेम लाग्ने हुनाले म कन्फ्युज हुन्छु। अब बोहराजी, हरिशजी के छ यहाँको खबर?
एकदम ठिक छ सर, ठिक छ सर।
ल नेपाल ल
म आफ्नो सिमानाको बारेमा जो सरबाट भएको अहिले जनता पार्टीको जो कुरा छ यो बारेमा मलाई एकदम चिन्तित छु सरले, यहाँ धेरै धेरै म हजुरप्रति बधाई दिन्छु, शुभकामना दिन चाहन्छु सर।
तर नेताहरू बोल्दैनन्, मैले मात्र बोलेर सुन्दैन, मिडियाको बोल्ने काम हो, बोल्ने त हो नि भन्ने सोच हुँदो रहेछ हेर्नुहोस्।
हजुर सर, तर सर अब कुरो के छ भने नेता 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 भन्दा भन्दै त अब त्यो त नेताको त अब कुरै निकाल्नु भयो सर, नेताले त अब जो गर्नुपऱ्यो देशपूर्तिको उनको जो आस्था छ, जोप्रति श्रद्धा छ, त्यो त उनले भन्नु के अरे
होइन बोली त दिनुपर्छ भन्न खोज्या, काम होला नहोला, रोकेला पछि होला, त्यो एउटा छलफल होला, त्यो एउटा विषय होला। ए बाबा, बोल्न पनि नसक्ने त्यति कमजोर हामी, बोल्न नसक्ने हो हामी।
अब अहिलेको अवस्थामा हेर्ने हो भनेपछि परराष्ट्र मन्त्रालयले के हेरि बसेको होला, त्यो कुर्चीको मात्रै म अझ पूर्वको हेर्नुहोस् कालापानी बेसी खा के अरे उताको सिमान नासो सुस्ताको त सिमान नासिसक्यो, अब होइन भने धनगढीको त गर्दा गर्दा गल्टा चौकी गेटमा पुगाइसक्यो, अब के अरे धनगढीको तिनगढ चौकीमा बाढ हाल्ने स्थिति अवस्था पुगिसक्यो भने
सचिव लेभलबाट हुँदैन भनेर भनिसक्नुभयो कि, मैले फोन गरेको थिएँ होइन, उहाँले भन्नुभयो हाम्रो लेभलबाट हुँदैन नवराजी, यो भनेको परराष्ट्र मन्त्री र प्रधानमन्त्रीज्यू भन्दा अरूबाट हुँदैन भनेपछि मैले पब्लिकसँग कुरा गर्छु भने मैले ठिकै छ अब के गरौँ त। ल हरिशजी धन्यवाद छ, धन्यवाद यहाँले फोन गर्नुभयो, यहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु। 091410216 लाइनमा यहाँहरूलाई मैले आज वेलकम गरेर आएको छु, दुई मिनट बाँकी छ, कोही हुनुहुन्छ उहाँलाई वेलकम गरिहाल्छु। नमस्ते, यहाँलाई स्वागत छ सर।
नमस्कार अनुजी।
आहा, तपाईँकै नाम लिँदै थिएँ, झन्नै तपाईँको पनि टेलिफोन लायो। ल
म सिद्धराज भट्टराउँदैछु।
आहा सिद्धराजी, तपाईँहरूको यो भोइस पनि म कन्फ्युज भइहाल्न लाग्यो त। अब सिद्धराजी यहाँलाई पनि स्वागत छ, ल भन्नुहोस् यहाँको विचार राख्नुहोस् अब।
ए विचार त अब तपाईँले भन्दै हुनुहुन्छ त्यो ध्रुव सत्य कुरा हो होइन, अब यो मिक्सर र नेताहरूलाई तपाईँ कराउँदा कराउँदा उयो छ कि काग कराउँदै जान्छ पिना सुक्दै जान्छ भने जस्तै मिक्सर नेतालाई केही के अरे यिनीहरूबाट केही होला जस्तो छैन। सजिवदेखिका त्यही भारतसँग साथी मतलब भन्दा मतभेदहरू त त्यस्तै छन् भने आज भोलिको त्यो के होला र भन्ने मेरो विचार हो।
होइन ध्यान त दिनुपर्छ, मिडियाले उठाएको कुरा भने सामान्य कुरा सोच्नु भएको छ भने त्यो मैले भन्नु केही छैन, मैले भन्नु केही छैन। हेर्नु सिद्धराजी, तर एउटा कुरा के हो भने मिडिया कराउनका लागि होइन, मिडियाले जागरुक बनाउने, सन्देश प्रवाह गर्ने र गलत हुँदैछ यो विषयमा तपाईँहरूको ध्यान जाओस् है भन्ने काम हाम्रो हो। तर भारतीय मिडिया या अन्य मिडियाले बोल्यो भने त्यहाँका नेता केन्द्रको ध्यान जान्छ। हेर्नुहोस् होइन, तपाईँलाई थाहा छ हिजो अखिलेश यादवलाई एकछिन युपीका मुख्यमन्त्रीले रोक्दा इन्डियाको पुरा मिडिया भनौँ न बोल्यो, पुरा त्यो त एउटा त भनौँ न एउटा त्यतिखेर ब्रेकिङ बन्यो, सबैले बोले। तर हाम्रो देशमा चाहिँ साना कुरा पनि अब त्यस्तै हो, ठिकै छ यस्तै हो भन्ने जस्तो गरे जस्तो लाग्छ। यहाँले के भन्नुहुन्छ तपाईँले नेताहरूलाई?
अब त्यही त भने नैतिकता छैन यिनीहरू, राष्ट्रप्रतिको यिनीहरूमा कुनै प्रेमै छैन भनेपछि त के भन्ने भनायो? अब बुझ्नु पर्यो यिनीहरूले हो सत्ता शासनमा बसेका छन्, यिनीहरू आफ्नो मौज मस्तीमा छन्, आफ्नो मतलब पेट भर्ने काम बाहेक अरू केही छैन, जनता जनता भनेर त्यो जनताको लागि भनेर यिनीहरू आफै मौज मस्तीमा छन्, यो त सबैले देखेको कुरा छ नि त।
हस्, थ्याङ्क यू सो मच। यहाँलाई म धन्यवाद दिन चाहन्छु, कार्यक्रमको निर्धारित समयको होल्ड गरिसक्नु भएको छ टेलिफोन, म अब कल लिन असमर्थ छु, म क्षमा चाहन्छु। र आजको तातो बसमा हामीले नेपाल भारत सिमाना खास गरी डोके बजार क्षेत्रमा देखिएको सिमानाको विषयमा रहेर हामीले कुराकानी गऱ्यौँ। भारतीय पक्षबाट एकलौटी ढङ्गबाट ट्रेन्ज निर्माण हुँदा समेत नेपाली पक्ष र नेपाली नेताहरू, नेपाली मन्त्रीहरू र खास गरी नेपाली भूमिप्रतिको माया मोह देखिएन कि भन्ने लागेपछि आजको विशेष दिन फागुन 1 गते जनयुद्ध दिवस मनाइरहँदा नेपाल कम्युनिस्ट पार्टीका सबै कार्यकर्ता नेताहरूलाई म शुभकामना दिन चाहन्छु, जनयुद्धका उपलब्धिहरूलाई संस्थागत गर्नु होला, तर नेपालको एउटा सिमानाको विषयमा पनि एकपटक बोलिदिने कि, तपाईँहरूको पनि ध्यान जान्छ कि, ध्यान जाओस्, तपाईँहरूलाई सद्बुद्धि पलाओस्, नेपाल माताले तपाईँहरू सबैको कल्याण गरून्, यति भन्दै आजको यो तातो बासबाट म पनि बिदा माग्छु। नमस्कार।